नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्री परिषदबाट पारित, बुधबारभित्र राष्ट्रपतिले संसदमा पेश गर्ने।
268 स्थानीय तहको नतिजा आउँदा एमाले 114 र काँग्रेस 101 स्थानमा विजयी। काठमाडौँ र भरतपुरमा एमाले, ललितपुरमा काँग्रेसको अग्रता कायमै, पोखराको मतगणना भोलि मात्र हुने।
मतगणनामा ढिलाइ हुँदा दलका नेता तथा कार्यकर्तालाई शास्ति, 24 घण्टा मतगणनामा खटिँदा दैनिक जीवन नै अस्तव्यस्त भएको कर्मचारीको गुनासो।
कपडाहरू त भन्ने त अब हामीले मगाउँछौँ, चेन्ज गर्छौँ, घरबाट मगाउनु पर्यो, ल्याइदिने मान्छेले ल्याइदिन्छन् अनि गर्नु पर्यो।
अमेरिका र साउदी अरेबिया बीच हतियार खरिद तथा बिक्री सम्झौता, अरेबियन देशका नेताहरूको सम्मेलनमा अमेरिकी राष्ट्रपतिले सम्बोधन गर्दै।
र आईपीएल क्रिकेटमा पुणे विरूद्ध मुम्बई ब्याटिङ गर्दै, इंग्लिस प्रिमियर लीगमा यो सिजनका अन्तिम खेल चल्दै।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले आर्थिक वर्ष 2074-75 को नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको मन्त्री परिषदको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो। नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्ने समेत मन्त्री परिषदको बैठकले निर्णय गरेको सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले बताउनुभयो। आंशिक बजेट अन्तर्गतको यो नीति तथा कार्यक्रम आउँदो 10 गतेभित्र नै राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसदमा पेश गर्नुहुने कार्कीले जानकारी दिनुभयो। सरकारका प्रवक्ता कार्कीले नीति तथा कार्यक्रम संविधान कार्यान्वयनका साथै राष्ट्रिय परियोजना र राष्ट्रिय पुनर्संरचनालाई तीव्रता दिनेतर्फ केन्द्रित रहेको जानकारी दिनुभयो।
पहिलो चरणमा मतदान भएका 283 मध्ये अहिलेसम्म 268 स्थानीय तहको अन्तिम नतिजा आएको छ। 4 महानगरपालिका सहित 15 तहको नतिजा आउन बाँकी छ। 2 स्थानीय तहका 2 मतदान केन्द्रमा आज मतदान भएको छ भने बाँकी 13 स्थानीय तहको मतगणना जारी छ। एमाले अहिलेसम्म सबैभन्दा धेरै 114 स्थानीय तहका प्रमुखमा जित हात पारेको छ। काँग्रेसले 101 र नेकपा माओवादी केन्द्रले 46 स्थानीय तहको प्रमुख जितेको छ। 3 गाउँपालिकामा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् भने नयाँ शक्ति, राप्रपा, नेपाल मजदूर किसान पार्टी र जनमोर्चाले पनि एक एक ठाउँमा जितेका छन्।
पछिल्लो नतिजा अनुसार कालीकोटको कालिका गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका खडानन्द चौलागाई र उपाध्यक्षमा पनि एमालेकै पम्फा देवी शाही विजयी हुनुभएको छ। गएको वैशाख 31 गते मतपत्र हराएपछि मतदान स्थगित भएको र 5 गते कालिका गाउँपालिकामा मतदान भएको थियो। यस्तै चितवनको रत्नगर नगरपालिकाको मेयरमा एमालेका नारायण वन तथा उपमेयरमा एमालेकै विमला दुवाडी, हुम्लाको खारपुनाथ गाउँपालिकाको प्रमुखमा कर्ण रावल र उपप्रमुखमा सिन्धु हमाल शाही, भक्तपुरको सूर्यविनायक नगरपालिकामा प्रमुखमा एमालेका वासुदेव थापा र उपप्रमुखमा एमालेकै जुना बस्नेत विजयी हुनुभएको छ। यसै गरी काभ्रेको धुलीखेल नगरपालिकाको मेयरमा एमालेका अशोक बेन्जू तथा उपमेयरमा एमालेकै विमला शर्मा विजयी हुनुभएको छ।
कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा भने आज पनि मतगणना शुरू हुन सकेन। केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि हिजो साँझदेखि मतगणना रोकिएको थियो। मतगणना फेरि शुरू गर्न निर्वाचन आयोगले आज निर्देशन दिएको छ। आज बसेको सर्वदलीय बैठकले निर्वाचन आयोगलाई यसबारेमा पत्र लेखेको थियो भने आयोगले ठूलो स्वस्तिक छाप भएकै आधारमा मतगणना रोक्न नमिल्ने भन्दै फेरि शुरू गर्न निर्देशन दिएको छ। आयोगबाट निर्देशन सहितको पत्र प्राप्त भएको र भोलि सर्वदलीय बैठकमा जानकारी गराएर मतगणना फेरि शुरू गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ। मतगणना छिटो शुरू गर्न दबाव दिँदै पोखरामा एमाले कार्यकर्ताले आज मतगणना स्थल बाहिर प्रदर्शन पनि गरेका छन्।
मतगणना जारी रहेका काठमाण्डु र भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमाले तथा ललितपुरमा कांग्रेसका उम्मेद्वारले अग्रता कायम राखेका छन्। काठमाण्डु महानगरपालिकामा एमालेका विद्या सुन्दर साकेले 25,152 मत पाउनु भएको छ। कांग्रेसका राजुराज जोशीले 17,710, माओवादी केन्द्रका सर्वोत्तम डंगोलले 2,810, साझा पार्टीका किशोर थापाले 7,671 र विवेकशील नेपालकी रंजु दर्शनाले 10,147 मत पाउनु भएको छ। ललितपुर महानगरपालिकामा कांग्रेसका चिरीबाबु महर्जनले 19,318 सहित अग्रस्थानमा हुनुहुन्छ भने एमालेका हरिकृष्ण व्यञ्जनकारले 17,647 मत पाउनु भएको छ। यस्तै चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी गेवालीले 19,591 तथा कांग्रेस माओवादी गठबन्धनका उम्मेद्वार रेणु दाहालले 18,082 मत पाउनु भएको छ। मकवानपुरको हेटौडा उपमहानगरपालिकाको मेयरमा कांग्रेस र एमालेको तीव्र प्रतिस्पर्धा छ। पछिल्लो मतगणना अनुसार कांग्रेसका आनन्दराम पराजुलीले 14,719 मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ भने एमालेका तर्फबाट मेयरका उम्मेद्वार हरिबहादुर महतले 14,488 मत ल्याउनु भएको छ।
यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिकामा विवादका कारण रोकिएको मतगणना शुरू हुन सकेको छैन। हिजो बिहान चाँगुनारायण नगरपालिका वडा नम्बर 3 र 4 को मतगणना सकिएपछि मतपरिणाम सार्वजनिक गर्ने बेलामा भएको विवादका कारण मतगणना रोकिएको थियो। विवादबारे अब निर्वाचन आयोगमा लेखेर पठाउने निर्णय भएको छ।
पहिलो चरण अन्तर्गत वैशाख 31 गते चुनाव हुन नसकेका कालीकोटको नरहरिनाथ गाउँपालिका र दोलखाको मेलुङ गाउँपालिकाको पवटीमा आज फेरि मतदान भएको छ। चुनावका बेला झडप हुँदा दोलखाको पवटी र कालीकोटको नरहरिनाथमा एक एक जनाको ज्यान गएपछि मतदान स्थगित भएको थियो। रोकिएको मतदान भएपछि अब नरहरिनाथ र मेलुङ गाउँपालिकाको मतगणना शुरू गरिने निर्वाचन आयोगले जनाएको छ।
यसैबीच लमजुङका 6 वटा स्थानीय तहमा निर्वाचित पदाधिकारीले आज शपथ ग्रहण गर्दै देश र नागरिकप्रति पूर्ण वफादार भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। 4 नगरपालिका र 4 गाउँपालिका गरी 8 वटा स्थानीय तह रहेको लमजुङमा मतपरिणाम सार्वजनिक भइसकेको छ। सुन्दरबजार नगरपालिकाका मेयरमा जनकराज मिश्रले सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले निष्पक्ष ढंगले नगरको समग्र पक्षको विकासमा सबैसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारी बीच आज भेटवार्ता भएको छ। भेटका क्रममा प्रधानमन्त्री दाहालले पहिलो चरणको चुनाव सफलतापूर्वक सम्पन्न गराएकोमा आयोगलाई धन्यवाद दिनुभएको थियो। यस्तै पहिलो चरणमा सम्पन्न स्थानीय तहको चुनावको समीक्षा गर्नुका साथै जेठ 31 गते हुने दोस्रो चरणको चुनावका लागि आयोगले गरिरहेको तयारीका बारेमा पनि आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको चुनाव पनि सफलता पूर्वक सम्पन्न हुने दावी गर्नुभएको छ। जनकपुरमा संचारकर्मीसँग प्रधानमन्त्री दाहालले संविधान संशोधन सम्बन्धी विवाद चाँडै समाधान गरी चुनावको वातावरण तयार गर्न सरकार लागि परेको बताउनुभयो। संविधान संशोधनपछि राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल समेत चुनावमा सहभागी हुने प्रधानमन्त्री दाहालको दावी छ।
यसैबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि दोस्रो चरणको चुनावमा सबै मधेस केन्द्रित दलहरू एक भएर जानुपर्ने बताउनु भएको छ। जनकपुरमा संघीय प्रेस फोरमले गरेको कार्यक्रममा यादवले संघीयता पहिचान र गणतन्त्र र मधेस विरोधी तत्वलाई मधेस केन्द्रित शक्ति मिलेर परास्त गर्नुपर्ने बताउनु भएको हो। मधेस आन्दोलनमा राज्यले बुलेटले मधेसी नागरिकमाथि दमन गरेकाले त्यसको जवाफ आफूले चुनावमा गएर ब्यालेट अर्थात मतले दिइएको उहाँको भनाइ छ। स्थानीय तहको संख्या बढ़ाउन र संविधान संशोधन गर्ने प्रतिबद्धता सरकारले देखाएकाले पनि आफू पहिलो चरणको चुनावमा सहभागी भएको र दोस्रो चरणको चुनाव भन्दा पहिले संविधान संशोधन हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
स्थानीय तह चुनावमा सोचे जस्तो नतिजा ल्याउन नसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसबारे छलफल गर्न केन्द्रीय कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी कार्यालय धुम्बाराहीमा भोलि बस्ने बैठकमा पार्टी नेतृत्वको समीक्षा हुनेछ। बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम संविधान संशोधनले पार्ने दूरगामी प्रभावका बारेमा पनि छलफल गरिने प्रवक्ता भुवन पाठकले बताउनुभयो। स्थानीय तह चुनावमा चुनावका लागि पार्टीले खटाएका ठाउँमा नजाने तथा चुनावमा निष्क्रिय भएका नेता तथा कार्यकर्तालाई आवश्यक कार्यवाही पनि गरिने राप्रपाले जनाएको छ।
दोस्रो चरणको स्थानीय तहको चुनावका लागि मतदाता शिक्षा कार्यकर्ता परिचालन गरेको निर्वाचन आयोगले जनाएको छ। आयोगको अनुसार मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवक खटाइएको हो। आयोगले तालिम प्राप्त स्वयंसेवक मतदाता शिक्षा कार्यकर्तालाई मतदाता शिक्षा सामग्री सहित मतदाताको घर दैलोमा पठाएको छ। पहिलो चरणको चुनावमा मतदाता शिक्षाको अभावमा धेरै मतबदर भएको पाइएपछि दोस्रो चरणमा सुधार गर्ने आयोगको तयारी छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415 मा।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्री परिषदबाट पारित, बुधबारभित्र राष्ट्रपतिले संसदमा पेश गर्ने 268 स्थानीय तहको नतिजा आउँदा एमाले 114 र कांग्रेस 101 स्थानमा विजयी, पोखराको मतगणना भोलि मात्र हुने लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। पहिलो चरणको चुनाव सकिएको एक हप्ता भइसक्दा पनि सबै तहको चुनावको परिणाम आउन सकेको छैन। चारवटा महानगरपालिकाको सबै परिणाम आइसक्न अझै केही दिन लाग्ने भएको छ। मतगणना धेरै समय लगाउँदा दलका प्रतिनिधि, उम्मेद्वार र मतगणना खटिएका कर्मचारी दिक्क भइसकेका छन्। उनीहरूको दैनिकी पनि लथालिङ्ग बन्न थालेको छ। पिटी लुप्चनको रिपोर्ट।
म पनि रहेको छैन, अहिले भगवान्लाई अलिकति रोजी उता खायो। म पनि रहेको छैन, त्यस्तै छ, नभ्याएको। अब भित्र आयो, बाहिर गए, त्यस बेला नभ्याएर
बिहान 11 बज्नै लाग्दा ललितपुरको मतगणना स्थल परिसरमा नेकपा एमालेका प्रतिनिधि लाल महर्जन पावरोटी टोकिरहेको अवस्थामा भेटिनुभयो। मतगणना गर्न एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएका महर्जनको रातभरि जागै रहने, अबेरसम्म मुखै नधोई बस्ने र भातको सट्टा जंक फूड खाने दैनिकी जस्तै भएको छ।
अहिले म सुतेकै छैन, घरमा गएर निन्द्र पनि हुँदैन, होइन। अब बढी यहीँ बसिराखेको छ, म आज हेरौँ, अब 11 बज्न लाग्यो, होइन, अहिलेसम्म निन्द्रा भएको छैन, मैले त्यस्तै छ, जागे छ।
मतगणना लामो समय लाग्दा लाल महर्जन जस्ता सयौं नेता तथा कार्यकर्ताको हालत अहिले यस्तै भएको छ। ठूला तथा संगठन राम्रो भएका पार्टीकाले रूटिन मिलाएर प्रतिनिधि खटाए पनि सानो पार्टी र स्वतन्त्रलाई भने मत गर्ने बेला प्रतिनिधि खटाउनै हम्मे परेको छ। ललितपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उठेका रमेश महर्जन,
यति भोलिन्टियर केस गरिरहेको छ, एउटा अब 3 शिफ्टको हामी भोलिन्टियरहरू खटाइरहेका छौँ, जहाँ चौध जना एकैचोटि चाहिन्छ, दिनको 42 जना चाहिन्छ। हामी त हरेक टोलबाट हामीलाई चाहिँ हामी एक दिन हामी टोलमा यो सिफ्टमा हामी बसिदिन्छौँ, अर्को टोल आउँछ यो सिफ्टमा हामी बसिदिन्छौँ, कुनै क्लब आएर एउटा क्लब हामी बसिदिन्छौँ, त्यस्तो किसिमको आएर मात्र हामीलाई चाहिँ सजिलो भइरहेछ। यति धेरै गाह्रो भएछ, यति समय चाहिँ धेरै त नलिनुपर्ने हो।
मतगणना लम्बिँदै जाँदा दलका नेता तथा कार्यकर्तालाई भन्दा अझ बढी सकस परेको छ निर्वाचन आयोगका कर्मचारीलाई। वैशाख 31 गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुन थालेपछि आयोगका कर्मचारीले घर फर्किन पनि पाएका छैनन्। कपड़ा समेत घरबाट मगाएर सारफेट गर्दै आएको बताउनुहुन्छ मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्य।
कपड़ाहरू त भन्ने त अब हामीले मगाउँछौ, चेन्ज गर्छौ, घरबाट मगाउनु पर्यो, ल्याइदिने मान्छे ल्याइदिन्छन् अनि गर्नु पर्यो। तर अब हाम्रो अरू सुत्ने ओर्ने बिहानको बेलुकाको जुन अरू दैनिक दिनचर्या छ ती चाहिँ अब हामीले त्यसलाई अहिले थाँदै राखेका छौँ। यो हाम्रो राष्ट्रिय एउटा चाड हो, गौरव हो, यसलाई हामीले पूरा गर्नुपर्छ, यो हाम्रो दायित्व हो भनेर हामी लागिरहेका छौँ।
ठूलो मतपत्र हुनु, रङको संयोजन नहुनु, एउटै मतपत्रमा धेरै दलका धेरै चुनाव चिन्हमा छाप हान्नुपर्ने बाध्यता लगायतले मतगणना ढिलाइ भइरहेको छ। मतगणनामा भइरहेको ढिलाइले जितको आकांक्षीको उत्साह सेलाउँदै जाने मात्र होइन चुनावी प्रतिस्पर्धामा रहेका दलका नेता तथा कार्यकर्ता र कर्मचारीले पनि अनावश्यक मानसिक तनाव तथा शारीरिक कष्ट झेल्न बाध्य भएका छन्। यसर्थ यसलाई छिटो र छरितो बनाउने उपायको खोजी गर्न जरूरी छ।
महानगरपालिकाको अन्तिम नतिजा आउन केही दिन लाग्ने भए पनि महानगरपालिका बाहेकका धेरै जसो स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ। नयाँ चुनिएका जनप्रतिनिधि पाउनेमा भूकम्प प्रभावित जिल्लाका नागरिक पनि छन्। चुनाव अघि जसले दिन्छ छत उसले पाउँछ मत भनेका भूकम्प प्रभावितले अब आफैले चुनेका जनप्रतिनिधि पाएका हुन्। विगतमा जनप्रतिनिधि नहुँदा भूकम्पपछिको पुनर्निर्माण पनि अलमलमै रह्यो। भूकम्पले क्षतिग्रस्त घर पुनर्निर्माणको काम अझै पूरा भएको छैन। नीति नियम नबुझ्दा अरू धेरै काम अलमलै छ। अब चाहिँ प्राधिकरण र जनप्रतिनिधि बीच कसरी समन्वय हुन्छ भनेर मदन पौड्यालले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेललाई सोध्नु भएको छ।
स्थानीय स्तरको पुनर्निर्माणको जिम्मा उहाँहरूको हातमा कसरी दिन सकिन्छ भनेर हामी यहाँभित्र मेकानिजम डेभलप गरेका छौं, तर अब यसलाई चाहिँ हामीले अनुमोदन गर्न पाएका छैनौं किनभने हाम्रो कार्यकारी समितिबाट अनुमोदन भएर अनि निर्देशक समितिसम्म जानुपर्ने हुन्छ र यसलाई एउटा अवसर र मौकाको रूपमा र पुनर्निर्माणलाई गति दिनलाई हामीले चाहिँ होमवर्क गरिरहेका छौँ।
मेकानिजम भन्नुभयो, यो मेकानिजमभित्र चाहिँ के कस्ता कुरा पर्छ?
अब के जस्तै अहिले अनुदानको लागि जुन जिल्लाको रोल धेरै गाउँपालिका र नगरपालिकामै लाने र जनशक्ति पनि अहिले जुन विशेष गरी शहरी विकास मन्त्रालयको जिल्लाको अफिसले जुन परिचालन गरेको छ त्यो नभएर अब गाउँपालिका र नगरपालिकालाई नै त्यहाँ खटाउने र उहाँहरूले नै त्यसलाई परिचालन गर्न सक्नुभयो भने जनताको गुनासो पनि सम्बोधन त्यहीँबाट हुन्छ, जनताको माग पनि त्यहीँबाट सम्बोधन हुन्छ र यसलाई चाहिँ अब जनताबाट निर्वाचित जनप्रतिनिधि भएको हुनाले उहाँहरूले यसलाई स्पिड अप गर्नुहुन्छ र अन्तिममा यो पुनर्निर्माण किनभने यो हामी विपदबाट त भोलि बाढी आउला, भोलि फेरि अर्को भूकम्प आउला, विभिन्न किसिमका विपद हुन्छन्। विपद आइसकेपछि रेस्क्यू र रिलिफ त भयो तर पुनर्निर्माणमा कसरी जानुपर्छ भनेर त्यो स्थानीय निकायलाई क्षमतावान बनाउने यही मौका हो र भोलि आखिर त्यही समाजले त्यही स्थानीयले भने निर्माण गर्ने हो, पुनर्निर्माण गर्ने हो र आफूलाई चाहिँ जोखिमबाट बच्न सक्ने किसिमको दरिलो बनाउने हो। त्यसकारणले स्थानीय निकायलाई अधिकार दिने हिसाबमा हामी अहिले किनभने दुईतिर जानुपर्नेछ, एउटा मन्त्रालय स्तरको स्ट्रक्चर कस्तो हुन्छ त्यसमा पनि ध्यानपर्छ, कति मन्त्रालय हुन्छन् र स्थानीय निकायका जुन संविधानले नै लिएको छ अनुसूची 8 अधिकारहरू छन् ती अधिकारहरूलाई हेरेर हामीले नयाँ हिसाबले जान्छौँ र यसमा जाँदाखेरि हामीलाई अझ सजिलो अर्को के छ भने विशेष गरी पछाडि परेको समुदाय र वर्ग छ, जस्तै एकल महिला अनि त्यसपछि वृद्धावृद्धहरू, अपाङ्गता भएका व्यक्तिहरू, गरीब, दलित, जुन पछाडि परेको समुदाय र समूह छ त्यसलाई स्पेसल रूपले सहयोग गर्न सकिन्छ भनेर झन् हामीलाई एकदम उत्साह मिलेको छ।
स्थानीय तहमा चाहिँ निर्वाचित जनप्रतिनिधि छन् नि, उनीहरूले चाहिँ प्राधिकरणसँग चाहिँ समन्वय गर्नका लागि अहिलेदेखि चाहिँ के कस्तो तयारी गर्नु?
अब जस्तै हाम्रो जिल्ला समन्वय समिति छ, अब हामीले अहिले के सोचेको छ भने त्यहाँ चाहिँ अब त हाम्रो ऐनले नै गरेको छ, डिफाइन गरेको हुनाले अब हरेक गाउँपालिकाको अध्यक्षहरूलाई त्यहाँ चाहिँ आमन्त्रित गर्ने ताकि समन्वय गर्न सजिलो हुन्छ, एउटा त्यो हिसाबले संयन्त्र चाहिँ अब ऐनमा भए पनि कमसेकम आमन्त्रित गर्न सक्ने एउटा उपाय हुन्छ, त्यो हामीले देखेका छौँ। मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सम्पूर्ण वडा अध्यक्षहरूलाई सदरमुकाममा बोलाएर पुनर्निर्माण कसरी जान्छ, अनुदान कसरी पाइन्छ, अब कसरी हामी जान सक्छौँ भनेर हामी ओरिएन्टेसन गर्ने प्लान राखेका छौँ। तर हाम्रो पुरानो चाहिँ 9, 10, 11 थियो तर अहिले यो रिजल्ट चाहिँ आउनमा अलिकति ढिलाइ भएको हुनाले यसलाई चाहिँ परिमार्जित रूपमा र स्थानीय विकास मन्त्रालयसँग पनि समन्वय गरेर हामी गर्दैछौँ।
निर्वाचित जुन भूकम्प प्रभावित क्षेत्रका प्रतिनिधिहरू हुनुहुन्छ उहाँलाई के भन्नुहुन्छ?
अब यो प्राधिकरण जुन हिसाबले पहिला सोचेर बनाइदिए त्यस्तो होइन। प्राधिकरणको काम भनेको नीतिहरू बनाइदिने, कार्यविधिहरू बनाइदिने, मापदण्डहरू बनाइदिने र समन्वय र सहजीकरण गर्ने हिसाबले प्राधिकरणको एउटा परिकल्पना गरिएछ अहिले र त्यसरी एउटा बनाइन्छ। त्यसकारणले हामीले त्यो गर्छौँ र पुनर्निर्माणको जिम्मा अब उहाँहरूलाई नै दिन्छौँ। हामीले त्यसलाई चाहिने आवश्यक स्रोत साधन त्यो पनि उपलब्ध गराइन्छौँ। त्यो गर्ने कसरी भन्ने कुरा पनि त्यहाँ बुझाउँछौँ। हामीलाई जति अधिकार छ प्राधिकरणभित्र त्यो अधिकारले दिएसम्म अब पुनर्निर्माणको काम स्थानीय लेभलबाटै धेरै गर्ने हिसाबले हामी अगाडि बढ्छौँ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-9301।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टु सर्भ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पर्सामा गाउँ गाउँमा सूचना सम्प्रेषणको परम्परागत माध्यमका रूपमा काम गर्दै आएका चौकीदारहरूले स्थानीय तहमा आफूहरूलाई नियुक्त गर्नुपर्ने माग गरेका छन्। आज वीरगंजमा भेला भएका उनीहरूले प्रमुख जिल्लाधिकारी केशवराज घिमिरेलाई ज्ञापन पत्र पनि बुझाएका छन्। चौकीदारले स्थानीय तहमा गाविसको भेला, बैठक, कुलो, चौतारो, बाटो निर्माण लगायतका लागि सामूहिक छलफल गर्न, सूचना प्रवाह गर्ने तथा राति सुरक्षा गस्ती गर्ने काम निशुल्क रूपमा गर्दै आएका छन्। यसबाट उनीहरूले सेवा दिने क्षेत्रभित्र पर्ने उत्पादन योग्य जमीनमा धानको सिजनमा आलीको नजिकै एक गाँस धानको लाइन पाउने गरेका छन्।
कर्मचारी सञ्चय कोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा 680 MW क्षमताको कर्णाली जलविद्युत आयोजना निर्माण हुने भएको छ। ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई आज यो आयोजना अघि बढ़ाउन दिएको हो। ऊर्जा मन्त्री जनार्दन शर्माको उपस्थितिमा ऊर्जा सचिव अनुप कुमार उपाध्यायले कोषका प्रशासक कृष्ण प्रसाद आचार्यलाई वेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर लिमिटेडको विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्रदान गर्नुभयो। सुर्खेत र अछाममा पर्ने यो आयोजनाको सर्वेक्षणको काम पहिलो 2 वर्षमा सक्ने र 5 वर्षभित्र निर्माण शुरू गर्ने तयारी छ।
अवैध भारतीय मुद्रा कारोबार तथा ओसार पसार गरेको आरोपमा गुल्मीका कृष्ण श्रेष्ठ पक्राउ परेका छन्। अवैध घोषित 1,000 दरका 29,28,000 भारू तथा 500 दरका 31,000 भारूसहित उनलाई कालीमाटीको सुल्टी मोडबाट पक्राउ गरिएको हो। उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पुलचोक पठाइएको प्रहरीले जनाएको छ।
खोटाङको मनमाया राई खानी डाँडा विमानस्थल पहिरोको जोखिममा परेको छ। गत जेठ 1 गते परेको पानीले ढल थुनिएपछि धावन मार्गमाथि बगेको भलले कटान गर्दा विमानस्थल पहिरोको जोखिममा परेको हो।
डोटीको बड्डी केदार गाउँपालिकाको कापडी गाडमा 3.33 मेगावटको जलविद्युत आयोजना निर्माण भएको छ। सन्मान देवी हाइड्रो पावर तथा स्वयम्भू कन्स्ट्रक्सनले गएको फागुनदेखि सालमुनी हाइड्रो पावर निर्माणको काम शुरू गरेको हो। 2075 सालको शुरूमा निर्माण सक्ने गरी विद्युत गृह निर्माणको काम भइरहेको विद्युत पावर हाउसका टनेल इन्चार्ज मीन पोखरेलले जानकारी दिनुभयो।
दाङमा जनता आवास कार्यक्रम अन्तर्गत गएको 6 वर्षमा 150 वादी र गन्धर्वले नयाँ घर पाएका छन्। घर नभएकालाई आवास सुविधा दिने सरकारी नीति अनुसार आर्थिक वर्ष 2067-68 2072-73 वादी, गन्धर्व र कुसुण्डाका गरी 148 घर निर्माण भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङले जनाएको छ।
मेरो पनि भन्नु छ।
पञ्चायतकालीन समयदेखि नै वडा सदस्य हुँदै आएका ललितपुरका 77 वर्षीय नरसिंह व्यञ्जनकारका कुरा सुनेर र पढेर फेसबुकमा गोविन्द प्रसाद भट्टराईले लेख्नु भएको छ, लाठी इन्टा बोक्नुपर्ने त होइन नि, आफ्नो क्षेत्रमा विकास गर्न सक्ने कुशल र भिजन भएको मान्छे भए पुग्छ, यसमा उमेरले नै फरक पार्छ जस्तो लाग्दैन। उहाँको जितले पनि यही कुरा पुष्टि गरेको छ।
यही विषयमा राजु पन्थी ट्वीट गर्नुहुन्छ, उमेर 77 वर्ष तर पनि उहाँ स्वतन्त्र भएर समाजसेवा गरेकै कारणले जितेको सुन्दा खुशी लाग्यो। अबको 5 वर्षीय कार्यकालका लागि शुभकामना।
नेपालमा मतगणना गर्न हतौं लागिरहेका बेला इरानको राष्ट्रपति चुनावमा 4 करोड़ भन्दा धेरै मतको नतिजा 18 घण्टामै आएको खबर हिजोको नेपाल दर्पणमा सुनेर शंकर जोशीले ट्वीट गर्नुभएको छ, इरानको खराएको चाल नेपालको कछुवाको।
श्रीनिशा श्रेष्ठले ट्वीटमै लेख्नु भएको छ, अरू देशमा 4 करोड़ मत 18 घण्टामा गणना हुन्छ, हाम्रो देशमा 1-2 लाख मत गणना 18 हप्तामा नै सकिन्न जस्तो छ।
अनि फेसबुकमा राजेन्द्र कार्की लेख्नुहुन्छ, कोही कसैसँग गुनासो छैन, जसले जितोस् जुन पार्टीले जितोस् तर हामी परदेशीहरूलाई आफ्नै देशमा केही गरेर खाने उचित वातावरण मिलाइदियोस् सरकारले, हामीलाई बुढेसकालमा भत्ता होइन उमेर छँदा काम गर्ने अवसर मिलाओस्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र कार्यकरणमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू प्रकाश ढकाल र सञ्जिता देवकोटा। अब विदेशका खबर। अमेरिका र साउदी अरेबिया बीच 110 अर्ब डलरको हतियारका लागि सम्झौता भएको छ। राष्ट्रपतिका रूपमा आफ्नो पहिलो विदेश भ्रमणको गन्तव्य साउदी अरेबिया बनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा यो सम्झौता भएको हो। व्हाइट हाउसले साउदीसँगको हतियार सम्झौता अहिलेसम्मकै ठूलो भएको जनाएको छ। दुई देशबीच हतियार सहित विभिन्न विषयमा 350 अर्ब डलरको व्यापारिक सम्झौता भएको छ। यसैबीच राष्ट्रपति ट्रम्पले आज साउदी अरबमा अरेबियन देशका क्षेत्रीय नेताहरूको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। 8 दिने विदेश भ्रमणमा रहेका ट्रम्प इजरायल र प्यालेस्टाइन पनि पुग्नुहुनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको 10 संस्करणको उपाधिका लागि राइजिङ पुणे सुपर जायन्ट्स विरूद्ध मुम्बई इण्डियन्सले टस जितेर ब्याटिङ गरिरहेको छ। हैदराबादमा मुम्बईले ताजा अवस्थामा 2.3 ओभरको खेल सकिदा 1 विकेट गुमाएर 8 रन बनाएको छ। केही बेर अघि पार्थिव पटेल 4 रन बनाएर आउट भए। पुणेका लागि जयदेव उनादकटले पहिलो विकेट लिएका छन्। अहिले ल्यान्ड सिमोन्स र अम्बाती राइडु खेलिरहेका छन्। पुणे पहिलो प्लेअफमा मुम्बईलाई हराउँदै फाइनल पुगेको हो भने मुम्बईले दोस्रो प्लेअफमा कोलकाता नाइट राइडर्सलाई हराएर पुणेसँगको भेट पक्का गरेको थियो।
इंग्लिश प्रिमियर लीग फुटबलको यो सिजनका अन्तिम खेल अहिले भइरहेका छन्। लीगको उपाधि चेल्सीले जितिसकेको भए पनि शीर्ष चारमा रहँदै च्याम्पियन्स लीगमा छनौट हुने दुई टोलीको अन्तिम टुङ्गो अहिलेको खेलबाट लाग्दैछ। अहिलेको खेलबाट म्यान्चेस्टर सिटी, लिभरपूल र आर्सेनल मध्ये दुई टीम च्याम्पियन्स लीगका लागि छनौट हुनेछन्। जारी खेलमा वाटफोर्डलाई हराउन सकेमा म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहनेछ। त्यस्तै मिडल्सबर्गलाई हराउन सकेमा लिभरपूल पनि चौथो स्थानमा रहँदै च्याम्पियन्स लीगमा पुग्नेछ। तर च्याम्पियन्स लीगमा पुग्न आर्सेनललाई अहिले भइरहेको एभर्टनसँगको खेल जितेर मात्र पुग्दैन। लिभरपूल र म्यान्चेस्टर सिटी मध्ये एक टीमले पराजय भोग्नुपर्नेछ।
इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको 10 संस्करणको उपाधिका लागि राइजिङ पुणे सुपर जायन्ट्स विरूद्ध मुम्बई इण्डियन्सले टस जितेर ब्याटिङ गरिरहेको छ। मुम्बईले केही बेर अघि मात्रै फेरि आफ्नो अर्को विकेट गुमाएको छ। मुम्बईका लेन सिमोन्स भर्खरै आउट भएका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्री परिषदबाट पारित बुधबारभित्र राष्ट्रपतिले संसदमा पेश गर्ने।
268 स्थानीय तहको नतिजा आउँदा एमाले 114 र काँग्रेस 101 स्थानमा विजयी। काठमाडौँ र भरतपुरमा एमाले तथा ललितपुरमा काँग्रेसको अग्रता कायमै। पोखराको मतगणना भोलि मात्र हुने।
मतगणनामा ढिलाइ हुँदा दलका नेता तथा कार्यकर्तालाई शास्ति। 24 घण्टा मतगणनामा खटिँदा दैनिक जीवन नै अस्तव्यस्त भएको कर्मचारीको गुनासो।
अमेरिका र साउदी अरेबिया बीच हतियार खरिद तथा बिक्री सम्झौता। अरेबियन देशका नेताहरूको सम्मेलनमा अमेरिकी राष्ट्रपतिले सम्बोधन गर्दै।
र आईपीएल क्रिकेटमा पुणे विरूद्ध मुम्बई ब्याटिङ गर्दै इङ्ग्लिस प्रिमियर लिगमा यो सिजनका अन्तिम खेल चल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।